लेट, लेकिन लेट होने के बावजूद अक्सर लेट जाते हैं लोग, और सिवाय ईद के दिन तो कुछ लोग फिर भी होते हैं क्योंकि रात को जागे होते हैं, उसके बाद फिर आराम करते हैं 11 महीने फजर में, जुहर वगैरह पढ़ लेते हैं बाज़े लोग। हदीस शरीफ में शैतान सुबह के वक्त में इंसान को गिरहें लगाता है, और यानी उसको पाबंद करना चाहता है कि वो नमाज ना पढ़े। फिर जब वो सोता रह जाता है और सूरज निकलने लगता है तो खुशी के मारे उसके कान में पेशाब करके चला जाता। हदीस पाक सुना रहा हूँ, उर्दू डाइजेस्ट की बात नहीं सुना रहा हूँ, इसलिए अपने हालों पे हम लोग रहम करें कि शैतान के पेशाब को हम अपने कान में न डलवाएं। बाद बुजुर्गों के पास जब लोग पहुंचे, इसकी हदीस की शरह में लिखा है कि मेरा दिन सही नहीं गुजरता, कुछ लगता है किसी ने कुछ करा दिया है, सर भारी रहता है, तो उन्होंने उसके कान में उंगली डाल के देखा, गीलापन था। ये बुजुर्गों की करामत है, गीलापन था। फजर पड़ी तुमने? कहा नहीं, फजर तो रह गई, ये शैतान पेशाब करके जाएगा, दिन अच्छा गुजरेगा तुम्हारा, खुद सोच ले आदमी। तो इसलिए जिस तरह हमने फजर जमात से पढ़ी है रमजान शरीफ में, अल्हम्दुलिल्लाह अक्सरों ने पढ़ी है, इसी तरह रमजान के बाद भी इरादा करें और अल्लाह से मांगे, कभी छूट जाए तो फौरन उसी वक्त अदा करें उठ के। होता ये है कि दूसरे तीसरे आदमी थका हुआ होता है, बस छूट गए, हमारे बस का नहीं है, ऐसा नहीं। आप कोशिश करें अपने रूटीन को दुरुस्त करें, रात को जल्दी सोने की कोशिश करें, 11-12 बजे सो जाएं, 5 बजे आंख खुल जाएगी। आधा घंटा बहुत होता है तैयारी करने के लिए, 10 मिनट की नमाज है, उस दिनों में दर्स भी हमारा आधा होता है 10 मिनट का, उसमें भी ना बैठे, सलाम फेरते ही चले जाएं, कोई गुनाह नहीं है, लेकिन कम से कम फजर की नमाज तो जमात से पढ़ें, लिहाजा इससे रिस्क में भी बरकत होती है। नबी अलैहिस्सलाम का इरशाद मौजूद है, नौमुस्सुबहत तमनाउर रिस्क, सुबह का सोना रिस्क की बरकत को खत्म कर देता है, फजर छोड़ के सोना। लिहाजा इसको देखें कि हम जो परेशान रहते हैं, इतना कमा रहे हैं, इतनी तगोदो कर रहे हैं, फिर भी बरकत नहीं हो रही, तो बरकत कहाँ से होगी? जब बरकत तकसीम होती है तो हम सो रहे होते हैं, जैसे कहा जाता है जब अकल बट रही थी तो छन्ना लेके खड़े थे, जब बरकत बटती है तो हम बिस्तरों में होते हैं, तो जब हम खुद ही नहीं हाजिर होंगे तो बरकत कहाँ से आएगी? हरकत में बरकत है, हम हरकत करें, बिस्तर से उठें, उठ बांध कमर क्या डरता है। इस वक्त इम्तिहान होता है, एक तरफ शैतान एक तरफ रहमान, अस्सलातु खैरुम मिनन नौम, क्या है अल्लाह ताला कोई आवाज दे रहे हैं, नमाज नींद से बेहतर है, उठ जाओ मेरे बंदे, एक तरफ रहमान एक तरफ शैतान, दरमियान में अब्दुल रहमान होता है। अब अब्दुल रहमान का इम्तिहान है, हर आदमी अब्दुल रहमान है, सिर्फ अब्दुल रहमान साहब के लिए एक आदमी अब्दुल रहमान, हर आदमी अब्दुल रहमान साहब अल्लाह के बंदे हैं, अब्दुल रहमान दरमियान में अब्दुल रहमान है, अब इसका इम्तिहान है, ये पक्का मुसलमान है या नाफरमान है। अगर पक्का मुसलमान है तो उठ बांध कमर क्या डरता है, फिर देख खुदा क्या करता है। इसलिए और थोड़ी सी कोशिश करें, आज जो अगर चांद निकल जाए तो चांद रात जिसको हम कहते हैं सारे लोगों के बाजार में गुजरता है, खरीदारी खत्म ही नहीं होती, कब से खरीदारी कर रहे हैं औरतों की मर्दों की, इतकाफ वाले भी बाजारों में जाके अपना नूर जाया कर देते हैं। लिहाजा इस रात में भी थोड़ी सी इबादत करें जैसे रमजान में किए, 8 रकत पढ़ लें, 4 रकत पढ़ लें, कुछ जिक्र कर लें, बाजार अगर किसी जरूरत से जाना भी हो वहां जाके 4था कलमा पढ़ें, 10 लाख नेकियां अल्लाह ताला अता फरमाएंगे, 3रा कलमा दुरूद शरीफ इस्तिगफार का एहतमाम रखें। इससे क्या है, नबी अलैहिस्सलाम का इरशाद मौजूद, जो ईद की रातों में जागता है यानी इबादत करता है, कयामत के दिन उसका दिल मुर्दा नहीं होगा, जबकि सब लोग मुर्दा हो जाएंगे, कयामत के दिन उसका दिल मुर्दा नहीं होगा। लिहाजा थोड़ा सा इसमें भी तगोदो करनी चाहिए, चाहे शुरू रात में ही पढ़ लें, घर जाके तरावी नहीं है ना, तरावी चांद निकला तरावी खत्म हो गई, तो 6-8 रकत अगर हल्की हल्की पढ़ लिया तो इसमें कौन सा परेशानी है, आखिर रात में उठना मुश्किल होता है, देर से आदमी सोता है, 2 बजे 5 बजे भी उठ जाए तो बड़ी बात है, तो आजकल तो 5:06 पे आज शहर थी, लिहाजा 5 बजे उठेगा तो कहाँ मिलेगा, लिहाजा उस पहले ही पढ़ ले और जो काम वाम करके कुछ तौबा इस्तगफार करके फिर आदमी सोए और अल्लाह से हद करके या अल्लाह आप मुझे बेदार फरमा दीजिए। करने के काम करने से होते हैं, सोचने से नहीं होते, हम सिर्फ सोचते रहते हैं कि हाँ हम भी शुरू करेंगे, शुरू नहीं करना, करना है। जब एक अल्लाह ताला ने तौफीक दे दी रमजान में, अब इसके आदमी कंटिन्यू कर सकता है, फिर शैतान कुछ नहीं बिगाड़ सकता, शैतान का जाल बहुत हल्का है, शैतान का जाल बहुत, रहमान जब मदद फरमाए तो शैतान की क्या बिसात है, इंसान को चाहिए रहमान की मदद को अपने साथ ले। غصے پر ہماری بات چل رہی تھی, اس کے روکنے کا بھی طریقہ ہے. بہت سے سمجھتے ہیں کیسے ہمارا علاج کیسے ہوگا, ایک تو علاج کرائے کسی اللہ والے سے, پھر وہ طریقہ بتائیں گے. ہمارے شیخ مرشد رحمۃ اللہ تعالیٰ کو شارجہ سے اس طرف سے مڈل ایسٹ سے خط آیا کہ ہمارے گھر میں بہت لڑائی رہتی ہے, حالانکہ سب کچھ ہے وہاں, غربت تھوڑی ہے, سب کچھ ہے ماشاء اللہ, لیکن لڑائی رہتی ہے, لڑنا جھگڑنا. حضرت والا نے ان کو فرمایا کہ غصے پہ ایک تو قابو کریں, دوسرے بسم اللہ الرحمن الرحیم 7 مرتبہ پڑھ کے پانی پہ دم کریں, اور دن میں کم از کم 3 مرتبہ وہ پانی پئیں, یا اگر کوئی مٹکا ہے کولر ہے اسی میں دم کر دیں, سب لوگ اس کا پانی پئیں دن 7 مرتبہ صبح شام بسم اللہ الرحمن الرحیم تجوید کے ساتھ. بسم اللہ الرحمن الرحیم سے کچھ نہیں ہوگا, جو صحیح نہیں پڑھیں گے تو اس کا اثر کیسے ہوگا. لہٰذا صحیح پڑھ کر پھر اس کو جو ہے دم کریں. کچھ ہی عرصے بعد حضرت ان کا خط آیا, اس زمانے میں یہ 30 سال پہلے کی بات ہے, 35 سال یہ میسج ویسج تو تھا نہیں, خط آیا کہ الحمدللہ ہماری لڑائیاں کم ہو گئی ہیں آپ کے اس وظیفے سے, تو ہم بھی کریں. بسم اللہ الرحمن الرحیم میں الرحمن الرحیم یہ دونوں ٹھنڈے ٹھنڈے نام ہیں اور اسماء اعظم ہیں, اور بسم اللہ اللہ کا نام ہے. شیخ عبد القادر جیلانی محبوب سبحانی, بڑے پیر صاحب شیخ عبد القادر جیلانی محبوب سبحانی, جن کو غوث العظم بھی کہا جاتا ہے, حضرت فرماتے ہیں کہ اللہ کا نام اسم اعظم ہے. اللہ, لفظ اللہ, اللہ اسم اعظم ہے. شرط ہے, ایک شرط اتنی بڑی ہے کہ ذرا مشکل. اللہ کا نام اسم اعظم ہے, شرط یہ کہ دل میں غیر اللہ نہ ہو. یہ جو ہمارے دل میں غیر اللہ, یہی ہمیں روکتے ہیں. دل کو غیر اللہ سے پاک کرنا ہے, لا الہ پڑھ کے اور نظر کی حفاظت کر کے دل کو غیر اللہ سے پاک کر لیں. یا اللہ میرا کام بنا دے, اللہ تعالیٰ کام بنا, 1000 وظیفہ پڑھنے کی ضرورت نہیں ہے. اور رحمان اور رحیم یہ دو بھی اسم اعظم ہیں, بڑے بڑے اللہ کے نام ہیں. لہٰذا اس سے ہماری زندگیوں میں انشاءاللہ تبدیلی آئے گی. اور جب حدیث شریف میں جب غصہ آئے تو کھڑا ہے تو بیٹھ جائے, اور بیٹھا ہے تو لیٹ جائے, اور تاکہ غصہ کم سے کم, کھڑا ہو تو آدمی جلدی مار سکتا ہے, بیٹھ جائے, اور بیٹھا ہے تو لیٹ جائے تاکہ غصے مارن پیٹ سے دور ہو جائے, اور ٹھنڈا پانی پی لے. غصہ شیطان کی طرف سے ہے, اور شیطان آگ کا بنا ہوا ہے, آگ پہ پانی ڈالنے سے آگ جو ہے, ٹھنڈا پانی ڈالے آگ بجھنے لگے گی. لہٰذا ٹھنڈا پانی پی لے اگر روزہ نہیں ہے, روزے میں بھی ٹھنڈا پانی پی لیا, روزہ ہے تو ویسے ہی آدمی سوچے انی صائمن. حدیث پاک میں جب روزے میں کسی کو غصہ آئے تو وہ فوراً یہ کہے انی صائمن, میں روزے سے ہوں, مجھے غصہ نہیں کرنا ہے, سوچ لیا نہیں کرنا. عام دنوں میں بھی سوچ لیں کہ میں روزے سے اس لحاظ سے کہ مجھے اللہ نے منع کیا, غصہ بلا وجہ جاری مت کرو, جہاں جاری نہیں کرنا. صحابی پٹائی کر رہے تھے اپنے غلام کی, کہتے کن تو اضرب غلام لی, میں اپنے غلام کی پٹائی, غلام نوکر نہیں, ماتحت صرف نوکر نہیں بلکہ غلام ہوتا ہے جو بالکل زر خرید ہوتا تھا, کبھی چارہ آزادی نہیں ہو پاتا تھا, اس کو پٹائی کر رہے تھے. نبی علیہ السلام تشریف لے آئے اور آپ نے فرمایا, دیکھ لیا پٹائی کرتے ہو. ابو مسعود رضی اللہ تعالیٰ کہتے ہیں کہ میں نے آواز سنی, فسمعتو خلفی صوتن, میں نے ایک آواز اپنے پیچھے کی طرف سے سنی. نبی علیہ السلام فرما رہے تھے اللہ اقدر علیک منک علی, اللہ اقدر علیک, اے ابو مسعود, اے علم ابا مسعود, اے ابو مسعود جان لے کہ جتنی قدرت تجھے اس غلام پر ہے اس سے زیادہ قدرت اللہ تعالیٰ کو تجھ پر ہے. تو اسے پیٹ رہا ہے نا, کہ کیا پیٹ پیٹ کے مارے گا تو نہیں, اللہ تعالیٰ چاہے تو گردے فیل کر دے, انتقال ہو جائے, کچھ پتہ نہیں چلتا. لہذا صحابی کہتے ہیں میں نے مڑ کے دیکھا, فیضہ ہوا رسول اللہ صلی اللہ علیہ وسلم, وہ تو نبی پاک علیہ السلام کی آواز تھی, جی اٹھے مردے تیری آواز سے. صحابی کہتے ہیں میں نے فوراً عرض کیا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم, ہوا حر لوجہ اللہ, میں نے اس کو اللہ کے لیے آزاد کر دیا. فرمایا کہ اگر تو ایسا, فَإِن لَمْ تَفْعَلْ, اگر تو ایسا نہ کرتا, لَلَفَحَتْكَ النَّارَ او لَمَسَّتْكَ النَّارَ, تو آگ تجھے جلا دیتی یا آج آگ تجھے چمٹ جاتی. یہ دونوں الفاظ حدیث پاک میں ہیں. تو یہ آپ نے فرمایا, اگر تو صحابی کو کہہ رہے ہیں اگر تو اس کو آزاد نہ کرتا اس پٹائی کے بدلے میں, تو پٹائی غلام کی پٹائی برداشت نہیں ہے. آج جو ہے وہ کس طرح کی لڑائیاں کی جا رہی ہیں اور کتنا ظلم کیا جا رہا ہے. لہذا اللہ تعالیٰ کو ظلم پسند نہیں ہے. حدیث پاک میں ظلم و ظلمات یوم القیامہ, ظلم قیامت کے دن اندھیر ہوگا اور سارا حساب دینا پڑے گا جس پر ظلم کیا ہے. اسی لیے یہ بات جو ہماری کل چل رہی تھی, والذین اذا فعلوا ناحیتن او غلمو انفسهم ذکر اللہ, جو لوگ جن لوگوں سے کوئی ظلم ہو گیا, والذین اذا فعلوا فاحشتن کے ترجمے میں لکھتے ہیں لوگوں کے معاملے میں زیادتی ہو گئی. بریکٹ میں مفتی شفیع صاحب معارف القرآن دیکھیں, جن کو تھوڑا ذوق ہے تو وہ جو خلاصہ قرآن ہے اس میں ایسی بات لکھتے ہیں جو عام آدمی کے سمجھ میں آ جاتی کہ کس کے لیے کہا جائے, بریکٹ میں اس کو لکھ دیتے ہیں. وہ فاحشہ بھی ہے والذین اذا فعلوا فاحشتن او ظلموا, اب دونوں چیز ہے, فاحشہ بھی گناہ ہے ظلم بھی گناہ ہے. تو جو کسی مخلوق کے ساتھ زیادتی ہو جائے, کبھی مار دیا, کسی کا پیسہ دبا لیا, اس کو واپس کرے. اگر پیسہ دبایا ہوا ہے, موبائل اس کا لیا ہوا ہے یا گھڑی اس کی چرائی ہوئی ہے, تو کتنا بھی توبہ کر رہا ہے, غلاف کعبہ پکڑ کے توبہ قبول نہیں ہوگی جب تک اس کو دے گا نہیں. آج ہمارے یہاں قرض لیتے ہیں اس کے بعد دیتے نہیں. بندے نے عرض کیا ہے, جب لیا تھا قرض اس کے کان بالکل ٹھیک تھے, جب لیا تھا قرض اس کے کان بالکل ٹھیک تھے, واپسی کا جب کہا میں نے تو بہرا ہو گیا, اب آواز ہی نہیں آتی, موبائل بند کر دیتے ہیں. یہاں ہمارے دوست تھے بدر صاحب, اللہ تعالیٰ ان کی مغفرت فرمائے, وہ بتاتے تھے, ایک دکان والا مجھے بتا رہا تھا, دو تین مہینے سودا لیا, دے دیں گے کر کے گھر چھوڑ کے چلے گئے. اب کہاں گئے ہیں کراچی میں کیا پتا, کتنا دبایا, 10-20-30 ہزار روپے دبا کے منیر کو اٹھائے, ادھر دیکھو نا ادھر کیا دیکھ رہے ہو, 10-20-30 ہزار دبا کے کتنے عرصے کھائیں گے بتائیے, مسلمان کا حق مار کے اور سجدے میں پڑا رہے, اس کو اللہ تعالیٰ معاف نہیں فرماتے. اصول قاعدہ یہ کہ جب تک اس کا حق ادا نہ کیا جائے. قرض پہلے زمانے میں بھی لیتے تھے, ملا حضرت والا رحم اللہ تعالیٰ بخاری شریف سے ایک قصہ سناتے ہیں, اس میں دو باتیں ہیں جو نصیحت کی ہیں, کہ کرامات الاولیاء حق, اولیاء اللہ کی کرامات حق ہے, اور ایفا عہد کیسا ہے, اور کرامت کیونکہ ایفا عہد کی جب آدمی سوچ ہے کہ لے لیا نا, کبھی مجبوری ہے, آج کل مجبوری نہیں, بلا وجہ بھی لے لیتے ہیں, چلو عید میں خرچہ زیادہ کسی سے لے لیا, اب خرچہ ہو گیا, اب دیں گے کہاں سے, اگلے مہینے بھی تو گھر چلانا ہے, شادی میں لے لیا 2 لاکھ دے دو تم, 5 لاکھ تم دے دو, دفتر سے الگ لون لے لیا, اب لے تو لیا دیں گے کہاں سے, بھائی جتنا ہے اسی میں گزارا کرو, مثل مشہور ہے جتنی چادر اتنی پیر پھیلاؤ, شاعر کہتا ہے چھوٹی پڑتی ہے انا کی چادر, چھوٹی پڑی انانیت دکھاوا اور کچھ نہیں, چھوٹی پڑتی ہے انا کی چادر, پاؤں ڈھکتا ہوں تو سر کھلتا ہے, پورا نہیں ہو رہا ہے, پورا نہیں تو پھر آپ لے کے کیسے ہوگا, اس کا مال دبا لیں گے, وہی بات ہے. تم کو میں نے پہلے بھی کہا سامنے بیٹھا کرو, سمجھ میں نہیں آتی, ادھر آ کے بیٹھو, مرید ہونے کا شوق ہے اور بات سنتے نہیں ہوں, چھپ کے بیٹھتے ہو تاکہ نظر ہی نہ آئے, ایک ہی بات بار بار کہنی پڑتی ہے. تو حدیث پاک میں ایک قصہ ہے, اس میں دو باتیں پتہ چلتی ہیں, ایک تو کرامات الاولیاء حق, یہ باب قائم کیا ملا علی حضرت امام بخاری نے, اولیاء اللہ کی کرامت حق ہے, صحابہ سے بھی کرامات کا ضرور ہوا, اولیاء سے اس سے بھی زیادہ ہوا, اسی لیے تو بہت سے لوگ اولیاء کو خدا سمجھنے لگے, جب کرامت ہو رہی ہے کر سکتے, اس کا مطلب سب کچھ کر سکتے, حالانکہ سب کچھ نہیں کر سکتے, جب اللہ تعالیٰ چاہتے ہیں کوئی ان سے ایسا فعل صادر ہو جاتا ہے جو عام لوگوں سے نہیں ہوتا, اس کو کرامت کہتے ہیں, خرق عادت اس کو کہتے ہیں کرامت. جیسے شیخ حضرت معین الدین چشتی اجمیری رحم اللہ تعالیٰ جب ہندوستان تشریف لائے تو لکھا ہے کہ جب وہ بت خانے میں گئے, مسجدیں وغیرہ تھی نہیں, تو ہندو سب ہندو تھے, لہٰذا وہاں گئے, چلو کہ جو پانی مل جائے وضو کر لیں, ایک ہندو سے کہا بھائی یہ لوٹا لو, بوڑھے تھے, لوٹا لو ذرا پانی لے آؤ میرے, اس نے کہا کہ میں کیوں پانی, دیکھ کے سمجھ گیا یہ اللہ والے تو مسلمان معلوم ہو رہے, مسلمان ہندو برابر نہیں ہوتے تھے. ہم وہاں گئے نوکوٹ چاچرو وغیرہ سندھ میں سفر تھا, وہ اس لیے تھا کہ دین کی بات سنانی تھی, وہاں جو ہے ہندو بھی ٹوپی پہنا ہوا, داڑھی اس کی بھی نہیں, میں نے اس کو سلام کیا, مسلمان کی بھی داڑھی نہیں ہندو کی بھی داڑھی, میں نے سلام, وہاں کے دوست نے بتایا بھائی ہندو ہے مسلمان نہیں, ٹوپی پہننا تو وہاں کے لوگوں کا پرانے لوگوں کا شیوا ہوتا ہے, ہندو ہو کے ٹوپی پہنا ہوا داڑھی اس کی بھی نہیں مسلمان کی بھی نہیں, تو کیا پہچان ہوگی, پہچان یہ ہونی چاہیے کہ دور سے نظر آ جائے کہ سنت کا جھنڈا لہرا رہا ہو, سنت کا جھنڈا لہرا, ایسے بھی کوئی شک شبہ ہو سکتا ہے کہ یہ مسلمان ہے یا کافر. تو حدیث پاک میں ایک قصہ موجود ہے کہ وہ اس نے قرضہ لیا اور ایک آدمی سے اس نے کہا کہ تمہارے پاس کیا ضمانت کیا ہے, ضمانت کیا, اس نے کہا کہ واللہ وکفا باللہ وکیلا, اللہ تعالیٰ میرا کارساز ہے, میرے پاس کوئی ضمانت نہیں ہے. کہا گواہ کون ہے, وکفا باللہ شہیدا, اللہ میرا گواہ ہے. وہ سمجھ گئے, دوسرے صاحب جو تھے وہ سمجھ گئے, میں چشتی والی بات میں آگے کر رہا ہوں انشاءاللہ, تاکہ پہلے یہ بخاری شریف کی بات ہے. تو वो समझ गए कि ये कोई अल्लाह वाला है, जब उसका गवाह कोई नहीं है, कितना अल्लाह ताला को गवाह बना रहा है। उस जमाने में ऐसे झूठे लोग नहीं थे, मुझे बताया, इसीलिए कहता हूँ हर एक पे एतमाद ना करें। सऊदी अरब में रहने वाले हैं तो हिंदुस्तानी, लेकिन सऊदी अरब में रहने वाले दोस्त बैतुल्ला में जाके कसम खाई कि मैं जो तुम्हारा पैसा ले रहा हूँ, पता नहीं रियालों में लाख रियाल से ज्यादा लेके कारोबार में लगा रहा हूँ और मैं इसको सही से इस्तेमाल करूंगा, वहां पे जाके उसने कहा, और पंजाब का आदमी था और ऐसा डस दिया कि वो वहां से पंजाब भी आए थे नहीं मिला हूं। बैतुल्ला में कसम खा के, इसीलिए किसी ऐसे चीज में ऐसा भरोसा, जब तक मामला दुरुस्त ना हो देख ले, ऐसा भरोसा करना बैतुल्ला में मस्जिद में, तो चलो यहाँ की मस्जिद बैतुल्ला में मस्जिद नबी में मदीने शरीफ में वो रहते हैं, हरम शरीफ का कितना कितना मेयार है, कितनी इज्जत है, वहां कसम खाने वाला जो है वो उसने पैसा मारा और आज बेचारे वो परेशान है, कहाँ कहाँ से लेके उन्होंने दिया था। लेकिन बात वही, आदमी लालच आदमी को मार देती। फिरोज मेहमान साहब बड़े कारोबारी हैं और मेहमान जो है पैदा ही कारोबारी होता है, वो खुद कहते हैं, वो कहते हैं जो अपने पैसे से खुद नहीं कमा पा रहा है तुम्हें कहां से देगा, वो तुम्हें कहां से देगा, यही होगा दो चार महीने देगा फिर उसका ऐसा भागेगा नजर भी नहीं आएगा। लोग पैसा लगा देते हैं बाद में परेशान होते हैं, पैसा दिया था, अक्सरों का यही शिकायत, तो दिया क्यों था तुमने, खुद ही करो जो करना है हलाल तरीके से। तो बहरहाल उसने पैसा दिया, उसने कहा, उसने दे दिया कर्जा। उस जमाने में कसम की लाज रखी जाती थी, अहद की लाज रखी जाती थी, इन अल्अहद काना मसूला, औफु बिल अहद, अल्लाह ताला फरमा रहे कुरान की, औफु बिल अहद, अहद का को पूरा करो, वफा करो, इन अल्अहद काना मसूला, हर अहद के बारे में अल्लाह ताला सवाल करेंगे। ये जो बैत हो जाते हैं ना, बैत तोड़ देते हैं, इसके बारे में ही सवाल होगा, तोड़ देते हैं या इधर उधर भाग जाते हैं बेवफा हो, किसने बोला है, किसने एडवर्टाइजमेंट की है कि हमसे बैत हो जाओ, जो होता है फिर उसको उसको निभाना भी जरूरी है। फमन नकसा इन्नमा यनकुसु अला नफ्सी, जो इसको तोड़ेगा इसमें नक्स करेगा उसका अपना नुकसान होगा। फमन औफा बिमा आहद अल्लाह, ये अल्लाह ताला सूरह फतह में फरमा रहे हैं, जो जो इस अहद को पूरा करेगा तो अल्लाह ताला फसयुती ही अजर नज़ीमा, उसको अजर अजीम भी अता फरमाएंगे, अजर अजीम भी अता फरमाएंगे। दे दिया 1000 दिरहम, ऐसे था कुछ 1000 दिरहम दे दिया। हदीस पाक बुखारी शरीफ में है ये किस्सा। अब वो कहा इतने तारीख को, आज तारीख को 15 दिन के लिए मुझे चाहिए, हालांकि पता है 15 दिन क्या 15 महीने में भी नहीं होंगे, लेकिन उसने जो तारीख दी, अब वो उधर इंतजार कर रहे हैं, दूर दूर होता था जमाने में, चिंची और बसें थोड़ी थी, पानी के कश्ती पे जाके जाते थे। अब 1 महीना गुजर गया, अब अप्रैल की, अब मई की पहली तारीख आ गई, वो पहली तारीख को इंतजार कर रहे हैं। उसने कहा था या चलो चांद की कमरी तारीख ले लें कि अब शव्वाल का 30 तारीख आ गई, उसे इंतजार कर रहे हैं, वहां इंतजार कर रहे हैं, ये यहां से देख रहे हैं इनको कश्ती नहीं मिल रही। ये भी एक ऐसा भी होता है, बात करो कोई मजबूरी होती है, तो आज अगर मजबूरी है तो आदमी पहले से बता दे भाई मुझे आपको देना था, मैं 2-4 दिन लेट हो जाऊंगा, आपसे माजरत चाहता हूँ। इस पर क्या होता है, फिर यहां भी फजीलत सुन ले, क्योंकि लोग कर्जा देते हो सोचते हैं, लेकिन मैंने अपने उस्ताद से पूछा था कोई कर्जा मांगे तो देना चाहिए, पर मैं इतना ही दो जितना बर्दाश्त कर सकते हो, यानी वापस मिलना मुश्किल है। 2-4-5 हजार आदमी दे दे और वो दबा भी ले तो उस पर अल्लाह ताला माफ फरमाएंगे, लेकिन अगर कोई 2-4 लाख दे देगा, अब बेचारे के जो है वो पेट खराब हो जाएगा, बुखार आ जाएगा उसको इस वजह से, लिहाजा ऐसा आदमी काम ना करे। हदीस पाक में जितना, जैसे किसी को 10,000 दे दिया बिल्कुल 2 महीने के लिए, 2 महीने रोजाना इसको 10,000 सदका करने का सवाब मिलेगा, रोजाना कितना हो गया, आप जिसको हिसाब लगाते रहे कैलकुलेटर से जाके कितना इसको हिसाब मिला, और अब उसने कहा 1 महीना मुझे और दे दो, अब दोहरा मिलेगा, 10 की जगह 20 का रोजाना मिलेगा। फिर उसने कहा कि भाई वो देख रहा है कि ये दे नहीं पाएगा, वैसे ही कह रहा है, कहा जाओ मैंने माफ कर दिया, अल्लाह ताला इसके गुनाहों को माफ फरमा देंगे। लिहाजा ये बहुत बड़ी इबादत है बहुत, लेकिन आजकल लोगों ने खुद अपने अमाल की वजह से हम लोगों ने इसको खराब कर लिया, लिहाजा वो वहां इंतजार कर रहे हैं, उनको यहाँ कश्ती नहीं मिल रही। अब ये इतना वादे का ईफा अहद, देखिए ईफा अहद के उन्होंने क्या किया कि कश्ती तो मिली नहीं, एक लकड़ी को पकड़ लिया, लकड़ी और लकड़ी के कुंदे में जो है वो थोड़ा सा सुराख करके वो पैसा डाला, दिरहम रखे और वो एक पर्ची भी रख दी कि ए फलाने शख्स, मैंने तुझसे इस दिन के वादे पे कर्जा लिया था, अब मैं अल्लाह के भरोसे पे इसको समंदर में दरिया में डाल रहा हूं, अब अल्लाह ताला पहुंचा दे तो ठीक है, वरना फिर मैं तुम्हें बाद में दूंगा। अब वो इंतजार कर रहे हैं दरिया के किनारे, कोई कश्ती नजर नहीं आ रही, तो देखा कि नहीं आया, चलो भी कोई मसला हुआ होगा लिहाजा, लेकिन देखा कि एक लकड़ी तैरती हुई चली आ रही है, उन्होंने उठाया, चलो घर में चूल्हा ही जल जाएगा, और कुछ तो नहीं उस जमाने में लकड़ी से चूल्हा जलता था, लिहाजा ले गए घर जाके कुल्हाड़ा मारा, उसमें से दिरहम निकले, वो पर्चा भी निकला कि ऐ शख्स मैं तुझे ये अल्लाह के भरोसे पे इरसाल कर रहा हूं। वो खुश हो गए कि कितना बड़ा अल्लाह का वली। अब देखिए पूरे दरिया में चलता रहा, किसी और ने नहीं पकड़ा, उन्हीं के पास गया वो खड़े, क्या यही करामत, کرامات تو عقل میں نہیں آتی نا، جو عقل میں نہیں آئے اسی کو کرامت کہتے ہیں. تو وہاں پہ اس نے بتایا ایفا عہد بھی ہے، اس میں کرامت کا ظہور بھی ہے کہ بالکل سیدھی اس کے پاس گئی، انہوں نے اٹھایا، ان کو مل گئی. دوسرے دن پھر گئے، حضرت والا نے اس کو لکھا ہے، دوسرے دن دو چار دن میں پھر گئے اور ویسا پیسہ لے کے گئے اور کہا گئے اگر نہ ملا ہو یا نہیں مل گیا الحمدللہ، تم نے جو جس اخلاص سے بھیجا تھا اللہ تعالیٰ نے پہنچایا. خواجہ معین الدین چشتی اجمیری رحمۃ اللہ تعالیٰ نے اس کو کہا کہ پانی لیا، اس نے کہا میں کیوں لاؤں، کہ ہندو تھا، کہ تو نہیں لائے گا، کہ تیرا بت لے آئے، بت کھڑا ہوا تھا وہاں، اس کو تھمایا وہ جا کے لے آئے، بت پتھر کا بت جا کے پانی لے آئے. اب وہ سمجھ گیا کہ یہ کوئی اللہ والا ہے، پہلے خود توبہ کی پھر اولوں کو بلا کے لایا. تقریباً 90,000 ہندو اسلام لائے ہندوستان میں خواجہ معین الدین چشتی اجمیری رحمۃ اللہ تعالیٰ، اور ان کا سلسلہ آج تک چشتیہ سلسلہ باقی ہے، جس کے الحمدللہ ہمارے والا حکیم الامت تھانوی یہ سب چشتیہ سلسلے کے ہیں. لہذا یہ بزرگان دین کو سے اگر آدمی جڑ جائے گا تو انشاءاللہ میں ظہر میں انشاءاللہ آج ہماری ترتیب ہے، ایک ابھی مجھے ارادہ تھا 19 پارے کے شروع میں یہ آیت موجود ہے کہ جس نے بری دوستی کی تھی وہ اس کو جہنم میں لے گیا اور جو اچھی دوستی کرتا ہے وہ اس کو جنت میں لے جاتا ہے. تو انشاءاللہ اگر ظہر میں تشریف لائیں تو اس کو آگے بڑھائیں گے، ورنہ اپنا میری بھی ہمت ختم ہے، لوگوں کا بھی وقت ہوتا ہے. اللہ تعالیٰ ہم سب کو عمل کی توفیق عطا فرمائے. الحمدللہ رب